السلام عليكم ورحمة الله وبركاته. سورة النساء لسن نمبر 4. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. آمین یا رب العالمین. ہم آیہ نمبر 1 ہی کا ابھی ڈسکس کر رہے تھے، سورہ نساء. اس میں مین دو ٹاپک پر ڈسکس کیا گیا ہے. ویسے تو آپ اس کو بہت سارے ٹاپک میں ڈیوائڈ کر سکتے ہیں، لیکن مین جو ہمیں میجر ٹاپکس جو نظر آتے ہیں، اس میں سب سے پہلی بات کہ جو سوشل ایتھکس ہیں، یعنی ایک خاندانی نظام، ایک سوسائٹی کس طرح سے ڈیولپ ہو سکتی ہے، اور خاندان مضبوط ہوں گے تو سوسائٹی مضبوط ہوں گی. تو اس میں سوسائٹی کو مربوط اور مضبوط کرنے کے سنہرے اصول دیے گئے ہیں ماشاءاللہ. سورہ نساء میں سوسائٹی کی بات کی گئی ہے. اور دوسرا میجر اس میں ٹاپک ہے کہ ہر معاشرے میں، یعنی اس خاندان کو، اس سوسائٹی کو کھوکھلا کرنے کے لیے، اس خاندان، اس سوسائٹی کو کمزور کرنے کے لیے، اس میں انتشار پھیلانے کے لیے، کچھ نہ کچھ لوگ ایسے ہوتے ہیں دنیا میں، یا کسی سوسائٹی میں، معاشرے میں، خاندان میں، یعنی منافق. تو منافقوں پر زیادہ بات کی گئی ہے کہ تقریباً ہر سورہ میں ویسے منافقین کا ذکر ملتا ہے، لیکن سورہ نساء میں بہت زیادہ آیات میں اس ٹاپک پر ڈسکس کیا گیا ہے کہ ان سے پھر کیسے نپٹا جائے، ان سے کیسے ڈیلنگ کی جائے. اس وقت تک مدینہ میں ایک نئی اسلامی سوسائٹی قائم ہو رہی تھی. تو ارلی جو مدنی سوسائٹی تھی، جو مدنی معاشرہ تھا، جو سوسائٹی تھی، جو خاندانی نظام تھا، اسے کیسے ڈیولپ کیا گیا، اسے کیسے مضبوط کیا گیا، اسے کیسے خوبصورت بنایا گیا. شروعات ہی ہوئی ہے کہ یا ایھا الناس اتقوا ربکم، کہ اپنے رب کی تقوی کی بات کی گئی ہے. اور ایک اور بات پر آپ خاص طور سے غور کریے گا کہ یہاں اتقوا اللہ نہیں کہا گیا، بلکہ اتقوا ربکم. صرف اللہ کہہ کر نہیں چھوڑ دیا گیا، بلکہ اللہ تعالیٰ نے یہاں پر اپنا خاص نام استعمال کیا، رب. کہ اتقوا ربکم، تم اس رب سے ڈرو جس نے تمہیں سب کچھ دیا، جس نے پیدا ہونے سے پہلے سے لے کر تمہارے لیے تمام چیزیں پرووائڈ کر رہا ہے، اور تمہارے پیدا ہونے کے بعد اور تمہارے مرنے تک، اور مرنے کے بعد بھی، جو تمہارا ہر کام دنیا میں سنوارنے کے لیے اس نے ایسی چیزیں پیدا کی کہ ہواؤں کو ہمارے لیے مسخر کر دیا، جانوروں کو ہمارے لیے مسخر کر دیا. کیسے پریگننسی ہوتی ہے، اور کیسے ایک بچہ ماں کے پیٹ میں پروان چڑھتا ہے، بغیر کسی آکسیجن کے، بغیر کسی سورج کی روشنی کے، وہ ایک رحم مادر میں پلتا بڑھتا ہے بچہ. آپ سوچیں، یعنی ہم کبھی امیجن کریں نا، تو اللہ تعالیٰ پر ایمان لانے کے لیے اور اللہ تعالیٰ کی کبریائی اور اس کی عظمت کا احساس کرنے کے لیے ہمارے لیے صرف ایک نشانی کافی ہے، بچے کا ماں کے پیٹ میں پروان چڑھنا واقعی میں. اور کیسے دو لوگوں کے ملنے سے، ان کے نطفے کے ملنے کی وجہ سے ایک بیبی فارم ہوتی ہے. سبحان اللہ، ہم سوچے کبھی کیسے پھر وہ اندر وہ خون کا لوتھڑا ہوتا ہے، اور کیسے وہ پھر ہڈیاں بنتی ہیں، اس کے اوپر گوشت چڑھتا ہے، اسکن بنتی ہے، اور کتنا خوبصورت بچہ باہر نکل کر آتا ہے. سبحان اللہ، کوئی اس میں کمی نہیں ہوتی ماشاءاللہ. آپ اس کی انگلیاں دیکھ لیں چھوٹے سے بچے کی، اس کے ناخن دیکھ لیں، اس کے بال، اس کی آنکھ، ناک، کان، ہر چیز دیکھ لیجیے اس بچے کی. چھوٹے سے پیر ہوتے ہیں، اور وہ اندر ہوتا ہے 9 مہینے تک ماشاءاللہ، سانس لے رہا ہوتا ہے، زندہ ہوتا ہے ماشاءاللہ. اور کیسے پھر وہ اللہ تعالیٰ اپنی قدرت سے اسے باہر لے آتے ہیں، اور کیسے پھر وہ پروان چڑھتا ہے. اور پھر یہی انسان اللہ تعالیٰ یہاں احساس دلانا چاہتا ہے کہ اس رب نے تمہیں پیدا کیا. یعنی پہلے رب سے تعلق کی بات کی جا رہی ہے کہ تمہارا تعلق تمہارے رب کے ساتھ کیسا ہے، تم اپنے رب کے ساتھ کیسا معاملہ کرتے ہو. تو سوسائٹی کی بات کی گئی ہے، اور پہلا تعلق اللہ سے جوڑا گیا، اور دوسرا انسانوں سے جوڑا گیا کہ اللہ تعالیٰ کے بعد ہمارے والدین ہیں جن کی وجہ سے ہم دنیا میں آئے ہیں، پھر انہیں وہ والدین کی وجہ سے ایک دوسرے ہم بہن بھائی بنے، ہم آپس میں ایک دوسرے کے رشتہ دار بنے، ہمارا خونی رشتہ بنا. کیونکہ ارحام رحم، یعنی ایک ماں باپ کی اولاد، تو ایک دوسرے کو تم رسپیکٹ دو، اپنے بہن بھائیوں کو جن کی وجہ سے ساری سوسائٹی بنی ہے. میرے ماں باپ، میرے والدین، ان کی وجہ سے میں دنیا میں آئی ہوں، یا ان کی وجہ سے ہم دنیا میں آئے ہیں. تو ارحام یعنی رحم کے تعلق سے جو بھی رشتے ہیں، تو ان کے ساتھ تقویٰ سے معاملہ کرو، تقوی کے ساتھ ان کے ساتھ ڈیلنگ کرو. جس کے اندر تقوی ہوگا، وہ کبھی بھی کسی کے ساتھ ناانصافی نہیں کرے گا، کسی کے ساتھ بد اخلاقی سے پیش نہیں آئے گا. تو پہلے جو بیسک فنڈامینٹلز جو بتائے گئے ہیں کہ رحم کے رشتوں کا خیال کیا جائے، رحم کے رشتوں کے ساتھ نرمی برتی جائے. आप सोचें कि बचपन में बच्चा जब छोटा होता है तो बच्चा सोचे कि मेरी माँ अगर ना होती। माँ आप देखें कैसे अपनी नींद कुर्बान करती है कि आप माँ के बगैर सो नहीं सकते, खा नहीं सकते, पी नहीं सकते, इवन आप अपनी गंदगी को साफ भी नहीं कर सकते। जो छोटा बच्चा होता है वो गंदगी भी कौन साफ करता है, नजासत कौन साफ करता है, माँ करती है। किसका दिल होगा, कौन ऐसी नजासत साफ करेगा, ये माँ करती है। ये रहम की वजह से, ये मोहब्बत है। उसी रहम की वजह से जिस माँ ने तुम्हारे लिए इतनी कुर्बानियां की या कुर्बानियां दी, 10 साल 15 साल तक बच्चा माँ के बगैर नहीं रह सकता। खाना माँ के ऊपर उसका डिपेंड होता है, सब कुछ माँ पर डिपेंड होता है। जैसे जैसे बच्चा बड़ा होता जाता है, आप देखिए फिर कैसे दूरी आती जाती है वालदेन से, ये रहम के रिश्तों से। अब वो बच्चा अपने आप को इंडिपेंडेंट समझने लगता है, वो कहता है कि अच्छा चलो मैं आजाद हुआ माँ बाप की पाबंदियों से, अब मेरे ऊपर हर वक्त कोई वॉच रखने वाला नहीं है। फिर यहाँ तक ऐसा होता है कि जिस माँ के बगैर बच्चा सो नहीं सकता था, खा नहीं सकता था, जिन वालदेन के बगैर, आखिरकार एक दिन ऐसा आता है कि माँ फोन करती, माँ इंतजार करती है फोन का, बच्चा कहते हैं अम्मी मुझे वक्त ही नहीं मिला। माँ फोन खुद करती है, कहते अच्छा अम्मी मैं बाद में बात करता हूँ, अभी मेरे पास वक्त नहीं है। फिर एक वक्त धीरे धीरे ऐसे आता है कि बच्चे भूल जाते हैं माँ को, और माँ वालदेन इंतजार करते रह जाते हैं कि अच्छा कब हमारे बच्चों का खत आएगा, कब हमारे बच्चों का फोन आएगा, कब हमारे बच्चे हमारे साथ रहने के लिए आएंगे। थोड़ी देर तो बच्चे वालदेन के साथ वक्त गुजारें, लेकिन उन बच्चों को वक्त नहीं मिलता। तो लिहाजा ये कब हो सकता है, जब इत्तकू रब्बकुम, अपने रब का तक्वा इख्तियार करो, तभी तुम वालदेन का एहसास कर सकते हो। और इसीलिए रहम के रिश्ते, यानी ये अगर हम रहम को समझ लेना, यकीन जानिए हमारे बहुत सारे काम आसान हो जाए। और ये जो खूनी रिश्ते होते हैं, इनमें एक्सपेक्टेशन ज्यादा होती हैं। इसमें इंसान ये चाहता है कि उसके रहम के रिश्ते उसके लिए कुछ करें, और ये एक नेचुरल चीज़ है जो अल्लाह ताला ने फितरत में डाल दी है, ये विदियत कर दी है। और ऐसा आपने देखा होगा कि हमने खुद देखा अपने खानदान में कि कुछ लोग होते थे ऐसे माशाल्लाह, क्योंकि शादियां हो जाती हैं तो बेटियां, वालदेन जिंदा नहीं रहते, अब कौन है, मैका तो खत्म हो गया, क्योंकि वालदेन से ही मैका कायम रहता है ज्यादातर, ऐसे ही देखने में आया है। अब माशाल्लाह कुछ भाई ऐसे होते हैं कि जो वालदेन के दुनिया से जाने के बाद भी अपनी बहनों के लिए मैका कायम रखते हैं, बहनों के लिए, बेटियों के लिए, जिनके भी लिए, जाहिर सी बात है कि उनका मैका बरकरार रहे। वालदेन का इंतकाल हो गया, बहनों की शादियां हो गई, बहनें इंतजार करती हैं कि कभी कोई भाई आए, कभी कोई मैके से कोई आए। तो ये भी मैंने देखा कि इतनी छोटी सी चीज़ों से बहनें खुश हो जाती हैं कि अगर ईद वगैरह के मौके पर अगर भाई उनके घर चले जाते हैं, और कोई बड़ी चीज़ नहीं, कोई सोना चांदी नहीं, कोई हीरे जवाहरात नहीं, कोई माल और दौलत नहीं, बल्कि सिर्फ अगर एक छोटा सा कप का सेट, चाय, हम जिन जिन कप्स में चाय पीते हैं, यानी टी सेट कह सकते हैं आप जिसको, तो इतनी छोटी सी चीज़ अगर भाई लेकर चले गए अपनी बहनों के घर, तो उससे बहनें इतनी खुश हो गई और इतनी दुआएं दी। या ईद के दिन या कोई ऐसे स्पेशल मौके पर भाई मिलने के लिए आ गए एक शहर से दूसरे शहर, उस पर ही बहन इतना खुश हो जाती है, ऐसे लगता है कि वो क्या दुनिया की चीज़ें अपने भाई की खिदमत में रख दें, उनको क्या कुछ खिला दें पिला दें। तो ये खून के रिश्ते होते हैं। इतनी छोटी सी चीज़ अगर कोई भाई अपने बहन के घर लेकर चले जाते हैं, तो बहनें उसी पर से खुश हो जाती हैं कि अच्छा मेरी बहन को ये पसंद है बचपन में। तो बहनें इंतज़ार में होती हैं, यही रहम के रिश्ते हैं। और आप देखें बहनें कभी भी भूलती नहीं हैं भाइयों को, लेकिन अक्सर अल्लाह ताला ने असल में मर्द के अंदर थोड़ी सी लापरवाही ऐसी रखी है कि वो अपनी फैमिली में जल्द मगन हो जाता है और अपने रहम के रिश्तों को भूल जाता है। तो कहने का मतलब ये है कि हम रहम के रिश्तों का ख्याल रखें, और जिसके अंदर तकवा होगा ना, वो ज़रूर ख्याल रखेगा। क्योंकि शुरुआत ही की गई कि इत्तकु रब्बकुम अल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदा, एक एहसास दिलाया जा रहा है कि तुम एहसास तो करो, तुम सोचो तो सही कि तुम एक नफ्स से पैदा किए गए हो, एक जान से, तुम पूरी की पूरी इंसानियत, तुम दरअसल एक माँ बाप की औलाद हो। तो आप देखें कि जब आदम अलैहिस्सलाम की औलाद को एक नफ्स से कहा जा रहा है पैदा किया गया है, और आपस में मरबूत करने के लिए कहा जा रहा है, तो आप सोचिए कि एक माँ की औलाद से, एक रहम के जरिए से पैदा होने वाले बच्चे, एक ही वोम, एक ही रहम है मादर, और उसी से सब बच्चे पैदा हुए हैं जो आपस में बहन भाई होते हैं, खूनी रिश्ते। और जिन वालदेन की वजह से वो आपस में खूनी रिश्तेदार बने, एक दूसरे पर कितना ज्यादा हक नहीं होगा, आप बताएं। इसीलिए तो कई अहादीस हमको मिलती हैं कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो शख्स चाहता हो कि उसके रिस्क में फराखी हो, यानी उसका रिस्क बढ़ जाए और उसकी उम्र लंबी हो, उसे सिला रहमी करना चाहिए। सही बुखारी और सही मुस्लिम की हदीस है, मुत्तफ़क़ुन अलैह। आप सोचें कौन नहीं चाहेगा रिस्क में बरकत, मैं, आप, हम में से हर कोई चाहता है कि हमारे रिस्क में बरकत हो। तो रिस्क में बरकत उस वक्त हो सकती है जब हम आपस में सिला रहमी करें। درازی عمر کون نہیں چاہتا، ہر کوئی چاہتا ہے کہ اس کو لمبی عمر ملے، اور اللہ کرے کہ نیکیوں کے ساتھ اللہ تعالیٰ ہم کو لمبی عمر دے جب تک زندگی ہمارے لیے بہتر ہے، تو اس کے لیے کیا کرنا پڑے گا؟ صلہ رحمی. اور آپ دیکھیں ہم ہر تیسرے فرد کو تو بہت اس کا کیئر کرتے ہیں، فلاں کیسے ہیں ان کے ساتھ محبت سے پیش آئیں گے، ان کے ساتھ اچھائی سے پیش آئیں گے، دوستوں کے ساتھ اپنے، لیکن اپنے خونی رشتہ داروں کا خیال نہیں رکھیں گے. تو پہلا حق خونی رشتہ داروں کا ہے، اور اسی لیے رسول اکرم صلی اللہ علیہ وسلم فرماتے کہ قطع رحمی کرنے والا جنت میں نہیں جائے گا. اللہ رحم کرے، آپ سوچیں کتنی بڑی بات ہے. یہ حدیث پڑھ کر تو دل دہل جاتا ہے کہ اگر کوئی قطع رحمی کرتا ہے تو وہ جنت میں نہیں جائے گا، جبکہ ہم میں سے ہر ایک کیا چاہتا ہے کہ ہم جنت میں جائیں. تو آپس میں خون کے رشتوں کے ساتھ ایک دوسرے کے ساتھ بہتر طریقے سے پیش آیا جائے، ان کے ساتھ تعلق کو استوار کیا جائے، خوشگوار تعلقات بنائے جائیں، اپنے تعلقات کو مینٹین کریں. اور کتنی چھوٹی چھوٹی باتوں پر ہمارے یہاں پر بات بند ہو جاتی ہے نا، قطع رحمی ہو جاتی ہے. اور اکثر یہ جو دیکھنے میں آیا کہ بھائی بھائی کی آپس میں بات بند ہے، بہن بہن کی آپس میں بات بند ہے، اور بعض اوقات تو کچھ بچے ایسے نادان اور ناسمجھ ہوتے ہیں کہ اپنے والدین سے تک بات بند کر لیتے ہیں، یا والدین اپنے بچوں سے بات بند کر لیتے ہیں چھوٹی چھوٹی باتوں پر. قطع رحمی، کئی کئی سال گزر جاتے ہیں لوگ ایک دوسرے سے ملتے نہیں ہیں، شادیاں ہوتی ہیں ایک دوسرے کو بلایا نہیں جاتا ہے، غیروں کو بلائیں گے شادیوں میں لیکن اپنے قریبی خونی رشتوں کو نہیں بلائیں گے. کہتے ہیں ہم کتنی آسانی سے کہہ دیتے ہیں کہ میں تو زندگی بھر ان سے اب بات نہیں کروں گی، میں تو زندگی بھر ان سے اب بات نہیں کروں گا، میں تو کبھی ان کا منہ نہیں دیکھوں گا، میں تو کبھی ان کا منہ نہیں دیکھوں گی، اگر وہ آئے تو میرا مرا ہوا منہ دیکھیں گے. ایسے جملے ہمارے یہاں پر کتنے عام ہیں. ہمارے یہاں کی شادیوں میں ان کو نہ بلانا، میرے مرنے پر فلاں میری بہن کو نہ آنے دینا، میرا چہرہ نہ دکھانا اسے، یہ تک ہمارے یہاں وصیتیں کر دی جاتی ہیں. اتنی قطع رحمی کی وصیتیں کر دی جاتی ہیں، کیسے جنت میں جائیں گے ہم کیسے؟ تو سورہ نساء اس لحاظ سے، اس تعلق سے بہت زیادہ امپورٹنٹ سورہ ہے کہ اس میں رحم کے رشتوں کی بات کی گئی ہے. اور کون سے ہیں یہ رحم کے رشتے؟ یہ ایک ماں کے ذریعے سے، ایک والدین کے ذریعے سے پیدا ہونے والی اولاد، تو ان کا خاص طور سے خیال رکھیں. ایک معاشرہ جب ہی قائم ہو سکتا ہے، خاندان جب ہی مضبوط ہو سکتا ہے، جب ایک گھر کے افراد آپس میں مربوط ہوں، ایک دوسرے سے محبت کرنے والے ہوں، اور اپنے رشتہ داروں کا خاص خیال رکھیں. تو اس لیے پہلے ہی کہا گیا کہ جنہوں نے اپنے رشتہ داروں کو رسپیکٹ دی، ان کا خیال رکھا، ان کو پریفرنس دیا، دراصل وہی کامیاب ہے، وہی جنت میں جائے گا، اسی کے رزق میں برکت ہوگی، اسی کی عمر میں اضافہ ہوگا. ایک اور حدیث ہمیں ملتی ہے جو صحیح بخاری اور مسلم ہی کی ہے، کہ جب اللہ تعالیٰ نے مخلوق کی تخلیق کی اور اس سے فارغ ہوا تو رحم نے کہا، اے اللہ، قطع رحمی سے تیری پناہ طلب کرنے کا یہی موقع ہے. اللہ تعالیٰ نے فرمایا، ہاں، کیا تو اس بات سے راضی نہیں کہ میں اسے ہی ملاؤں جو تجھے ملائے، اور اسے توڑوں جو تجھے توڑے؟ رحم نے کہا، ہاں اے میرے رب. اللہ تعالیٰ نے فرمایا، تیری یہ بات منظور ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، اگر چاہو تو دلیل کے طور پر یہ آیت پڑھ لو، سورہ محمد آیت نمبر 22. تو وہ آیت اللہ کے رسول نے پڑھ کر سنائی. یہ صحیح بخاری اور مسلم کی حدیث ہے. تو آپ سوچیں کہ اللہ تعالیٰ نے رحم کی بات مانی، کہ جب اللہ تعالیٰ نے رحم کو پیدا کیا، تخلیق کی انسان کی، تو رحم نے کیا کہا؟ کہ یہی موقع ہے کچھ مانگنے کا. اور اللہ تعالیٰ نے فرمایا کہ ٹھیک ہے، جو تجھے ملائے گا میں اس کو ملاؤں گا. رحم نے کہا کہ مجھے یہ بات منظور ہے، اور جو تجھے توڑے گا میں اس کو توڑوں گا. اللہ رحم فرمائے. آپ سوچیں کہ کیا ہم اللہ تعالیٰ کی بات سے کسی طرح سے بری ہو سکتے ہیں؟ وہ ہمارا رب ہے، ہمارا خالق ہے، ہمارا مالک ہے، وہ جو چاہے کرے. تو اگر ہم رحم کے رشتوں کو توڑیں گے تو اللہ تعالیٰ ہمیں توڑ دے گا، اللہ نہ کرے. اللہ تعالیٰ ہم کو اس سے محفوظ رکھے، ہم کو بچائے رکھے. تو اب دیکھیں کون کون سے رشتے ہوتے ہیں ہمارے قریبی، اور یہ جو آپس میں تعلقات خراب ہوتے ہیں کس وجہ سے ہوتے ہیں؟ چھوٹی چھوٹی باتوں سے ہوتے ہیں نا، درگزر سے کام لے. آپ درجات کی بلندی پا ہی نہیں سکتے جب تک کہ آپ افو درگزر سے کام نہ لیں. یہ زندگی گزارنے کا ایک سنہرا اصول بنا لیں، یقین جانیے آپ کی زندگی بہت خوبصورت ہو جائے گی اور بہت اچھی ہو جائے گی کہ اگر آپ درگزر کی صفت اپنا لیں. اور یہ سب معاملات صرف رشتہ داروں میں ہوتے ہیں. اور اس لیے بہت اچھی بات کسی نے کہی تھی کہ انسان کا ظرف عاجزی، دوسروں کو خود پر فوقیت دینا، یعنی اپنے کو کمتر سمجھنا، دوسروں کو بڑا سمجھنا، ان کی چھوٹی موٹی غلطیوں سے درگزر کرنا، اور ان کا مقام و مرتبہ کم نہ کرنا، یعنی کسی کی غلطی ہوگی تو فوراً ایسا نہیں سمجھنا کہ وہ ذلیل ہے، نعوذ باللہ، اور ہم بہت اچھے ہیں، بلکہ ان کی عزت کو کم نہ کرنا، ان کا لحاظ رکھنا، ان کو سراہنا، انکریج کرنا، یہ ساری چیزیں رشتہ داریوں کو خوبصورت بنا دیتی ہیں، یعنی آپس کے تعلقات کو خوبصورت بناتی ہیں. اور آپ یوسف علیہ السلام کا سوچ لیجئے نا، یوسف علیہ السلام سے بڑھ کر تو آپ کے رشتہ داروں نے کبھی آپ کے ساتھ اس سے برا سلوک نہیں کیا ہوگا. یوسف علیہ السلام کے سگے بھائیوں نے کیا کیا تھا کہ اپنے ہی بھائی کو کنویں میں ڈال دیا. آپ سوچیں यानी उनका आपस का ताल्लुक कैसा होगा, कैसे उनके दिल के अंदर एक बोस कीना हसद जो भी कुछ होगा। तो उन्होंने कुएं में डाल दिया अपने भाई को, लेकिन यूसुफ अलैहिस्सलाम ने क्या किया, कहा कि कोई बात नहीं, शैतान ने डाल दी थी असल में ये बात तुम्हारे दिल में और तुम्हारे और मेरे बीच में, जो मैंने तुम सबको माफ किया। माशाल्लाह, सुभान अल्लाह, ये रवैया रखिए अपना। और जबकि अल्हम्दुलिल्लाह हमारे बहन भाई कोई ऐसे नहीं है, हमारे बहन भाई बहुत अच्छे हैं अल्हम्दुलिल्लाह। हमारे रहमी रिश्ते, हमारे खूनी रिश्ते, हमारी फूफियाँ, हमारे खालाएं, हमारे मामू, ये सब ये बहुत अच्छे हैं, हमारे बहन भाई बहुत अच्छे हैं अल्हम्दुलिल्लाह। किसी ने ऐसी दुश्मनी नहीं की हमारे साथ। तो उनके साथ अच्छा मामला रखिए, उनके साथ रवैया खूबसूरत रखिए, और यही चीज़ हमारे ताल्लुक को मजीद मजबूत बनाती है। एक मरबूत खानदान होगा, मजबूत खानदान होगा, यकीन जानिए वो एक मिसाली खानदान कहलाएगा मुआशरे में। और इसीलिए सही बुखारी की हदीस में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि बदले के तौर पर रिश्ता मिलाने वाला नहीं, यानी तुम अच्छा करोगे तो मैं अच्छा करूंगी, तुम अच्छे तो मैं अच्छे, तुम बुरे तो मैं बुरी। ये बाज़ वक़्त तो हमारा मामला ये हो जाता है कि नहीं, उसने ईंट फेंकी ना तो मुझे तो पत्थर से जवाब देना चाहिए, है ना, ऐसे ही हम कहते हैं कि ईंट का जवाब पत्थर से दो। मैंने भी खूब खरी खरी सुनाई, उनके 14 तबक रोशन हो गए, वो मुझे बातें सुनाने आई थी, मैंने उनको उससे ज्यादा खरी खरी सुना दी, इससे क्या हुआ, ताल्लुकात बिगड़ गए ना। तो अगर तुम अच्छे, तुमने मुझे बहुत अच्छे से रिस्पेक्ट दी, तो मैं भी तुम्हें अच्छे से रिस्पेक्ट दूंगी। तो अल्लाह के रसूल क्या फरमा रहे कि नहीं, बदले के तौर पर रिश्ता मिलाने वाला रिश्ते मिलाने वाला नहीं है, बल्कि रिश्ता मिलाने वाला तो वो है कि जब उससे रिश्ता तोड़ा जाए तो वो उसे मिलाए। सुभान अल्लाह, आप सोचें कैसे अल्लाह के रसूल हमारी नफ्सियात को जानते थे, कैसे उन्हें मालूम था कि हम लोगों का मामला यही है असल में। आजकल आज के दौर में हमारा अलमिया यह है कि हम रिश्ते जोड़ते ही उन लोगों से जो हमसे जुड़े रहें, और तोड़ते उनसे जो हमसे तोड़ते हैं। तो अल्लाह के रसूल के फरमा रहे हैं कि नहीं, जो तुमसे तोड़े रिश्ता, जो तुमसे नाता तोड़ दे, जो तुमसे कह दे कि मैं तुमसे बात नहीं करूंगा, जो तुमसे कह दे कि मैं तुमसे ताल्लुकात नहीं रखूंगी, जो तुमसे कह दे कि तुम मेरा मुंह नहीं देखना, तुम उन्हीं से रिश्ता जोड़ो, तुम जाओ उनके आगे माफी मांगो, तुम हाथ पकड़ लो उनका। आप देखिए, जब मोहब्बत से कभी किसी ने दुश्मनी में आपको कितनी भी बातें सुना दी, दुश्मनी में कोई आपसे कुछ भी कहकर चला गया हो कि अच्छा मैं तुमसे नहीं बोलूंगा, मैं तुमसे नहीं बोलूंगी, मेरे घर नहीं आना, आप जाइए किसी मजलिस में, महफिल में उनसे मुलाकात हो तो आप उनके पास बैठ जाइए, करीब बैठ जाइए, उनका हाथ अपने हाथ में ले लीजिए, मोहब्बत से कहिए कि जो भी कुछ हुआ गलत फहमी की बिना या जो भी कुछ हुआ है दरगुजर कर दीजिए, हम नए सिरे से अपने ताल्लुक को जोड़ेंगे, हम अल्लाह की खातिर एक दूसरे से दरगुजर करते हैं ताकि अल्लाह ताला हमारे आपस में ताल्लुकात को बेहतर करे और आखिरत में अल्लाह ताला हमको मजीद जोड़े। आप जब ऐसा कहेंगे, देखिए यकीन जानिए कि सामने वाला अपनी तमाम दुश्मनी को भूल जाएगा, बल्कि वो उल्टा आपसे ज्यादा मोहब्बत करने लगेगा। तो रिश्ता तोड़ने वालों से तोड़ना ये कोई बड़ी बात नहीं है, बल्कि रिश्ता तोड़ने वालों से रिश्ता जोड़ना ये असल बात है, और इसी को रिश्ता मिलाना कहते हैं, या रहम के रिश्तों के साथ बेहतर सलूक करना कहते हैं। अबू हुरैरा रज़ी अल्लाह अन्हु इस हदीस के रावी हैं, वो कहते हैं कि एक दफा एक शख्स आया और उसने अल्लाह के रसूल से कहा, मेरे कुछ करीबी रिश्तेदार हैं, मैं उनसे रिश्ता मिलाता हूँ और वो मुझसे रिश्ता तोड़ते हैं, मैं उनसे अच्छा सलूक करता हूँ और वो मुझसे बुरा सलूक करते हैं, मैं उनसे हौसले से पेश आता हूँ और वो मेरे साथ जाहिलों का सबरताव करते हैं। आप सुनिए रसूल अकरम ने क्या जवाब दिया सल्लल्लाहु अलैहि वसल्लम ने, आपने फरमाया, अगर ऐसी बात ही है जो तुम कह रहे हो तो गोया तुम उनके मुंह में गर्म राख डाल रहे हो, और जब तुम इस हाल पर कायम रहोगे उनके मुकाबले में अल्लाह की तरफ से तुम्हारे साथ हमेशा एक मददगार रहेगा। सही मुस्लिम की हदीस है। सोचें जरा कि रिश्तेदार कितना भी बुरा सलूक करते जाएं, आप क्या करें, अपनी तरफ से अच्छा ही करें, अच्छा ही करें, जो बुरा सलूक कर रहा है वो अपना नुकसान खुद कर रहा है। तो रसूल अकरम ने क्या फरमाया कि अगर तुम हमेशा ऐसा ही करते रहोगे, इसी तरह हौसले से काम लोगे और उनके साथ अच्छा ही सलूक करोगे, तो तुम्हारे साथ हमेशा अल्लाह की तरफ से एक मददगार रहेगा, यानी एक फरिश्ता रहेगा तुम्हारे साथ। सुभान अल्लाह। इसी तरह से अस्मा रदी अल्लाह कहती है कि मेरे पास मेरी माँ आई और वो जबकि वो मुशरिका थी, मैंने रसूल अकरम से पूछा कि अल्लाह के रसूल, मेरी माँ को इस्लाम से रगबत नहीं है लेकिन वो मेरे पास आई है, तो क्या मैं उसके साथ सिला रहमी कर सकती हूँ? आपने फरमाया हाँ। और आप खुद रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के बारे में आता है कि जब ग़ज़वे हुनैन के मौके पर आपको उस कबीले से वास्ता पड़ा जिस कबीले की खातून से आपने दूध पिया था, उससे कुछ रिवायत से पता चला कि आपकी वालदा आई जिन्होंने आपको दूध पिलाया था, आपने अपनी चादर बिछा दी उनके लिए। तो ये होता है सिला रहमी, यानी जिनसे दूध का रिश्ता हो, जिनसे रहम का रिश्ता हो, दोनों सेम ही है देखा जाए तो। एक और हदीस से पता चलता है कि कोई गुनाह بغاوت اور قطع رحمی سے زیادہ اس بات کا اہل نہیں کہ اللہ اسے دنیا میں بھی فوراً سزا دے اور ساتھ ہی ساتھ آخرت میں بھی اس کے لیے عذاب بطور ذخیرہ رکھے، اللہ محفوظ رکھے۔ ترمذی کی حدیث ہے، باب صفت القیامہ، اللہ تعالیٰ ہم کو محفوظ رکھے اسے کہ اللہ نہ کرے کہ ہم اس طرح سے کرنے والے بنے۔ تو بہرحال بات جو سمجھ میں آئی وہ کیا سمجھ میں آئی کہ چھوٹی چھوٹی باتوں سے بعض اوقات ہم رحم کے رشتوں کو ناراض کر دیتے ہیں یا ناراض ہو جاتے ہیں۔ بہت چھوٹی سی باتیں ہوتی ہیں کہ انہوں نے مجھے سلام نہیں کیا، انہوں نے مجھے دعوت نہیں دی، انہوں نے فلاں کو تو بلا لیا اپنے گھر مجھے نہیں بلایا، مجھے اپنے میکے سے کپڑے نہیں بنے، مجھے میکے سے یہ نہیں ملا، مجھے میکے سے وہ نہیں ملا، میرے بھابھیوں نے یہ نہیں کیا، میرے بھائیوں نے وہ نہیں کیا، میری بہن نے یہ نہیں کیا۔ یا سسرالی رشتہ دار بھی سمجھ لیں، ان سے تو زیادہ شکایتیں ہوتی ہیں ہم کو ہمیشہ، ان کی چھوٹی سی خطا بھی ہم کو بہت بڑی نظر آتی ہے۔ تو نہیں، ایسا نہیں، ہم کو درگزر سے کام لینا چاہیے۔ اپنے شوہر کو، اپنے گھر والوں کو بھی ہم سمجھائیں کہ وہ اپنے رحمی رشتہ داروں کے ساتھ اچھا رویہ رکھیں، کم از کم قطع تعلق نہ کریں، قطع رحمی نہ کریں، اور ہم خود بھی اپنے رشتہ داروں کے ساتھ جتنا پاسبل ہم سے ہو سکتا ہے، ہمارے اختیار میں جتنا ہے، ہم درگزر سے کام لیں۔ اور آپ دیکھیں نا، ہم اچھے تو سب اچھے، تو توڑنے والوں سے اپنے آپ کو جوڑیے، جو آپ سے دور بھاگتا ہے ان سے آپ قریب ہو جائیے۔ اور کیسے قریب ہوا جا سکتا ہے؟ ایک آپ کی چھوٹی سی اچھی بات، ایک میٹھا بول، یہی کافی ہوتا ہے، یا آپ کا ایک مسکراتا ہوا چہرہ اپنے رشتہ داروں کے لیے وہی کافی ہوتا ہے، یا آپ کا ان سے ملنا، یا ان کا ہاتھ اپنے ہاتھ میں لے کر ان سے محبت سے بات کرنا، اپنی بہنوں سے، اپنے جو بھی قریبی رشتہ دار ہیں آپ سے، پھر درجہ بہ درجہ تمام رشتہ دار اس میں آ جاتے ہیں کہ بھائیوں کی وجہ سے بھابیاں ہیں، اسی طرح سے اپنے ہسبینڈ کے رشتہ دار، ان کی بہنیں ہیں۔ آپ خود سوچتے جائیے کہ کون کون رشتہ دار آتے ہیں اور کون کون رشتہ دار ایسے ہیں جو زیادہ حق رکھتے ہیں ہماری طرف سے، تو اپنی ان ذمہ داریوں کو ادا کیجئے اور ان رحم کے رشتوں کا پاس و لحاظ رکھیے۔ اسی لیے آپ دیکھیں کہ احادیث میں اور قرآن میں بھی دونوں جگہ ہم کو صلہ رحمی کے تعلق سے بہت زیادہ تاکید ملتی ہے۔ قرآن میں بھی جگہ جگہ اللہ تعالیٰ نے فرمایا کہ ذی القربیٰ والیتامیٰ، کہ جو تمہارے قریبی رشتہ دار ہیں، جو تمہارے قرابت دار ہیں، جو تمہارے رحمی رشتے ہیں، ان سے نیک سلوک کرو، ان سے اچھائی سے پیش آؤ۔ جب جعفر رضی اللہ عنہ ہجرت حبشہ سے واپس آئے اور اس وقت خیبر فتح ہوا تھا، تو رسول اکرم صلی اللہ علیہ وسلم کے چہرے پر اتنی خوشی نظر آ رہی تھی بہت زیادہ، اور آپ نے جملہ خوش ہوتے ہوئے کہا، آپ فرما رہے تھے کہ مجھے نہیں پتا کہ مجھے خیبر فتح ہونے سے زیادہ خوشی ہوئی ہے یا جعفر کے آنے سے زیادہ خوشی ہوئی ہے۔ سبحان اللہ، آپ سوچیں، یہ چچیرے بھائی تھے اور آپ کو اپنے تمام ہی رشتہ داروں سے بہت محبت تھی، اور آپ اپنے خونی رشتوں کا بہت زیادہ خیال رکھتے تھے ماشاءاللہ۔ تو یہی رویہ ہمیں اپنانے کی ضرورت ہے، کیونکہ خونی رشتے جو آپ کو محبت دے سکتے ہیں نا، وہ کتنے بھی بہت آپ کے قریبی دوسرے تعلقات ہوں گے، وہ خوشیاں نہیں دے سکتے جو آپ کے خونی رشتوں سے ہو سکتی ہے۔ آپ خود دیکھیے، اگر کوئی اچھا لباس ہم پہنتے ہیں، ہمارا دل کیا چاہتا ہے کہ کون دیکھے اس اچھے لباس میں ہمیں سب سے پہلے؟ اپنے بہن بھائی، اپنی بھابیاں، اپنی جو بھی آپ کے قریبی رشتہ دار ہیں۔ آپ کی والدہ اگر دیکھیں گے تو آپ کو زیادہ خوشی ہوگی، ہے نا؟ اور والدہ جتنا خوش ہوں گی آپ کو دیکھ کر، کوئی اور اتنا خوش نہیں ہو سکتا۔ تو ہر نعمت جب ہمیں ملتی ہے، ہمارا دل کیا چاہتا ہے کہ وہ ہمارے بہن بھائی بھی دیکھے اور ان کو بھی ملے وہ نعمت۔ تو یہ خونی رشتوں کی بات بالکل ہی الگ ہوتی ہے، وہ کسی اور میں نہیں آ سکتی۔ تو لہٰذا جو دو رشتوں کا ذکر اللہ تعالیٰ نے قرآن میں کیا ہے کہ نسبم و سہرا، ایک تو نسب سے ہونے والے رشتے اور دوسرا سسرال سے ہونے والے رشتے، کہ نکاح کے ذریعے سے جو جس بندھن میں آپ بنتے ہیں، یہ نکاح کی وجہ سے جو رشتے ہوتے ہیں، جیسے شوہر ہی لے لیجئے، شوہر کی وجہ سے شوہر کے والدین آپ کے اپنے ہو گئے، شوہر ہی کی وجہ سے ان کے جو رشتے دار ہیں ان کا رسپیکٹ آپ کے اوپر لازم ہے۔ اللہ کے رسول نے فرمایا کہ ہم نے دو محبت کرنے والوں میں نکاح سے بڑھ کر کوئی چیز نہیں دیکھی۔ تو یہ ایکچولی نیچرل رشتے ہیں، اور واقعی میں اللہ تعالیٰ نے ایسی محبت تک دی ہوتی ہے، ایک تو رحم کے رشتوں میں بھی اور نکاح کی وجہ سے بھی، کہ جس کی وجہ سے انسان ایک دوسرے کے لیے کتنی قربانیاں دیتا چلا جاتا ہے، چاہے وہ شوہر ہو بیوی کے لیے اور چاہے وہ بیوی ہو شوہر کے لیے۔ تو لہٰذا ان رشتوں کا ہم خیال رکھیں، اور اللہ تعالیٰ نے جس بات پر یا لفظ پر یہ آیت ختم کی ہے کہ ان اللہ کان علیکم رقیبا، بہت ہی قابل غور ہے۔ رقیبہ، رقبہ کہتے ہیں ایکچولی جو آپ کے گردن کے اوپر ہو یا گردن کے پیچھے ہو، یعنی بالکل آپ کے اوپر۔ جیسے کبھی کبھی ہم کہتے ہیں کہ سر پر ہی سوار ہو گئے ہو تم تو، یا یہ فلاں تو سر پر سوار ہو گئے ہیں، تو ایکچولی اس کے لیے رقبہ ہی کا لفظ آتا ہے، نگران کار، اس کا لفظی ترجمہ نگران کار کیا جاتا ہے۔ تو یہاں پر اللہ تعالی نے اپنی یہ صفت استعمال کی ہے رقیبہ، کہ اللہ تعالی تم پر رقیب ہے، وہ ہر وقت تم کو دیکھ رہا ہے، ہر وقت تم کو واچ کر رہا ہے۔ بی کیئرفل، تم بہت کیئرفل رہو، हर कदम सोच समझ कर उठाना, क्योंकि अल्लाह ताला तुम पर हर वक्त नजर रखे हुए है, वो तुम्हारे ऊपर ही है, वो तुमको देख रहा है। तो बहरहाल अगर हम ये बात याद रखेंगे कि अल्लाह ताला हमारी निगरानी कर रहा है, अल्लाह ताला हमको हर वक्त वॉच कर रहा है, अल्लाह ताला हमको हर वक्त देख रहा है, और हम किससे कैसे डीलिंग करते हैं, कौन हमारे नज़दीक ज़्यादा बेहतर है, हम किसको कितनी रिस्पेक्ट देते हैं, हम रहम के रिश्तों के साथ कैसा मामला करते हैं, हमारी डीलिंग कैसी है, कब ज़बान से किसको तकलीफ़ दी, कब अपने रवैये से किसको तकलीफ़ दी, हर मौके पर अल्लाह ताला हमको देख रहा है, वो वॉच कर रहा है हमको, वो निगरानकार है। तो बहरहाल रहम के रिश्तों के ताल्लुक से हमको बहुत केयरफुल रहना है। तो यहाँ पर बेसिक फंडामेंटल्स बताए गए हैं, और उसमें पहले रहम के रिश्ते हैं, और अल्लाह ताला तुम्हारे ऊपर है, वो देख रहा है। और इसी तरह से ये पूरे यानी एक आयत का जो अगर देखा जाए तो एक लुबे लुबाव ये निकलता है कि किसी को किसी पर फजीलत नहीं है। इस्लाम सबसे पहले जिस चीज़ को डिनाई करता है, रद्द करता है या डिस्ट्रॉय करता है, वो है रेसिज्म और नेशनलिज्म। आज हम बहुत पढ़े रहते हैं ना इन मामलात में कि सोशल स्टेटस क्या है किसी का, अच्छा वो कहाँ से किस इलाके से ताल्लुक़ रखते हैं। इस्लाम ने वतन परस्ती, कौम परस्ती और आबा परस्ती और मालो ज़र दौलत उन सब को ख़त्म कर दिया, क्योंकि कुफार मक्का जो सरदारान कुरैश थे, सरदारान मक्का थे, वो यही तो कहते थे कि हम मालदार, हम इतने बड़े ख़ानदान के लोग, और नबूवत इनको कैसे मिल गई, और ये बिलाल, ये खब्बाब, ये अरद रदी अल्लाह अनु, इनके साथ हम कैसे बैठे एक ही चटाई पर, हमारे लिए कोई स्पेशल इंतज़ाम किया जाए। इस्लाम ने सबसे पहले इस सब को ख़त्म किया कि कोई किसी का सोशल स्टेटस या इस तरह से अगर कोई बड़ा है दौलत में, दौलतमंद है बहुत बड़ा, तो उसको कोई बड़ाई हासिल नहीं है। इस्लाम में बड़ाई का जो मेयार रखा गया है कि कोई किसी के नज़दीक अगर रिस्पेक्टफुल है, अगर कोई दर्जात में बड़ा है, तो वो तकवे वाला है। जो सबसे ज़्यादा तकवे वाला होगा वो सबसे ज़्यादा बेस्ट होगा अल्लाह ताला के नज़दीक। तो अगर कोई एक अफ्रीकन इमाम पढ़ा दे हमको, या कोई चपटा गुलाम हबशी हमें नमाज़ पढ़ा दे, वो हमारा इमाम हो, उसमें कोई हर्ज नहीं है, हम उसके पीछे नमाज़ पढ़ेंगे, और उसमें हमारे लिए कोई उसकी बेइज्जती की बात ही नहीं है। तो इस्लाम ये सारी चीज़ों को ख़त्म करने आया। और आज का सबसे बड़ा हम देखते हैं जो बुत है आज हमारे दौर में, हमारे वक्त में, जिस दौर में हम जी रहे हैं, यही बुत है नेशनलिज्म का और रेसिज्म, ये बहुत बढ़ता जा रहा है, बहुत ज़्यादा। और इसीलिए कहा था ना अल्लामा इक़बाल ने कि इन ताज़ा खुदाओं में बड़ा सबसे वतन है, जो पैरहन है इसका वो उम्मत का कफन है। कि जब हम इलाकाओं में बढ़ जाएंगे, इलाकाई असबियत में और इसमें वतन परस्ती में और ज़ुबान में और रंग और नस्ल में अगर हम इसमें लग जाएंगे, तो हमारा कुछ बाकी नहीं रहेगा। ये हमने एक नया बुत बना लिया, ये एक नया बुत हमने बना लिया, वतन परस्ती, कौम परस्ती, आबा परस्ती या फिर इलाका परस्ती। इस्लाम में इसकी कोई अहमियत नहीं है। हम पूरी जो एक रब को मानने वाले लोग हैं वो उम्मत मुस्लिम है, और अल्लाह ताला ने पूरी इंसानियत को या अय्युहन्नास, ए तमाम लोगों, या अय्युहन्नास इत्तकु रब्बकुम, डरो अपने रब से, तक्वा अख्तियार करो अपने रब का, अल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदा, कोई नेशनलिज्म नहीं है, कोई रेसिज्म नहीं है, सब एक ही माँ बाप की औलाद हैं, सब आदम और हवा की औलाद हैं। लिहाजा एक दूसरे पर सुपेरियरिटी ना जताओ, एक दूसरे पर फोकियत ना जताओ अपने आप की। अगर कोई किसी की फोकियत हो सकती है तो उसकी तकवा की बुनियाद पर हो सकती है। जो जितना तकवा वाला होगा उतना वो रब का चहीता और रब का पसंदीदा बंदा होगा। तो बहरहाल हम आपस में एक दूसरे पर फोकियत ना जताएं, ना मालदारी की बुनियाद पर, ना रंग की बुनियाद पर, और ना ही वतन और कौम की बुनियाद पर, बल्कि हम सब एक हैं। और जो खूनी रिश्तेदार हैं, जो खूनी रिश्ते हैं, उसकी तो बात ही बिल्कुल अलग है। उन सब को आपस में मरबूत करना है ताकि एक बेहतरीन मुआशरा, एक खूबसूरत सोसाइटी कायम हो सके। अल्लाह ताला हमें तौफीक दे कि हम अपने रिश्तेदारों के साथ अच्छा सलूक रवा रखने वाले हों, और हम रहम के रिश्तों को जोड़ने वाले हों। और अगर हमसे कोई ऐसी गलती हो गई हो कि हमने कभी अपने रहम के रिश्तों को अल्लाह ना करे तोड़ने की कोशिश की, तो अल्लाह ताला हमको माफ़ करे और हमें उसके जोड़ने वाला बनाए। तो ये आप लोगों का एक प्रोजेक्ट है, आप लिख लें इसको या याद कर लें कि आपको अपने ख़ानदान के किसी एक फ़र्द को साथ में लेकर ऐसे तमाम लोगों के दरमियान सुलह करानी है, जो आपस में जिनके ताल्लुकात ख़त्म हो गए हैं या नाखुशगवारी आ गई है ताल्लुकात में। तो आपका ये प्रोजेक्ट है, आप इस एक महीने के अंदर ये काम ज़रूर करेंगी कि आपको अगर लगता है कि कोई दो लोगों की आपस में बात बंद है या क़त ताल्लुक की है, तो आप उनके बीच में सुलह कराएं, उनके ताल्लुक को जोड़ें। और ख़ुद आपसे भी अगर किसी के ताल्लुक से इस तरह का मामला हो गया है, ये डीलिंग हो गई है कि आपने किसी से बात बंद कर रखी है, तो सबसे पहले जाकर उससे معافی مانگیں، درگزر کا معاملہ کریں اور کوئی تحفہ لے کر جائیں، یا پہلے فون کریں، یا جو بھی آپ کر سکتے ہیں وہ کریں، لیکن تعلقات کو خوشگوار بنائیں اور اپنے تعلقات کو آپس میں جوڑے رکھیں. اللہ تعالیٰ ہمیں توفیق دے اور اللہ تعالیٰ ہمیں اپنے رشتہ داروں کا حق ادا کرنے والا بنائے. آمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. یا ایہا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدة وخلق منها زوجها